नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाईमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्य लक्ष्मी उपस्थित भइसकेकी छु। सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np बाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौ जसले व्यक्तिका अनुभव भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा लघु कथा र उपन्यास लगायतलाई कार्यक्रममा स्थान दिनेछौ। कृति सौरभमा हामीले गएका 7 सातादेखि मौनता उपन्यासको वाचन गरिरहेका छौँ। उपन्यासकार सुमन घिमिरेको उपन्यास मौनताको 140 पृष्ठसम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा कम्पनी छोड्ने निर्णय गरेको अर्पण आज नव आगन्तुकलाई भेट्दैछ। भेट्नकै लागि अर्पण जान लागेको ती नव आगन्तुकको हो। सुनौ उपन्यास मौनताको 8 अंश पृष्ठ 141।
Stop!
रेगौडा पुगेपछि अर्पणले निरुलाई सम्झियो। आज निरुले सुबिनलाई भेट्ने कुरा थियो। शिलाकै कारण उसले दिनभरि त्यो कुरा सम्झनै भ्याएन। त्यही भएर सम्झने बित्तिकै निरुलाई फोन गरे। निरु अर्पणकै फोनको प्रतीक्षामा रहेछ। अर्पणको फोन उठाउँदै बित्तिकै उसले रुँदै, अर्पण सर, मेरो जिन्दगी बचाइदिनु भएकोमा धन्यवाद भने। निरु, किन रोएकी तिमी? तिमीलाई ठिक त छ? सर, तपाईँका कारण आज मेरो पुनर्जन्म भयो। म यति बेला रोइरहेकी छैन। तपाईँले सुनेको मेरो यो आवाज खुसीको अभिव्यक्ति हो। निरुको कुरा सुनेर अर्पण अल्मलियो। उसलाई गाडी रोकेर निरुको कुरा थाहा पाउन मन लाग्यो। निरु, मैले तिम्रो कुरा बुझिन। एकछिन पर्ख, म गाडी साइड लगाउँछु। सर, गाडी साइड लगाउने होइन, तपाईँ मेरो घरमा आउनुहोस्। पहिला कुरा के भयो त भन, भन्दै अर्पणले गाडी साइड लगाएर रोक्यो। उसलाई दिउँसो के भयो भन्ने कुरा थाहा पाउनु थियो। निरुले पहिला घरमै आउन जिद्दी गरी। अर्पणले पहिला भएकै कुरा त भन भनेपछि उसले दिउँसोको कुरा अर्पणलाई जस्ताको तस्तै सुनाई। आज दिउँसो मैले सुबिनलाई भेटेँ। पैसाको साटो ज्यान परेको केटो लिएर आएको उसले मलाई एक्लै देखेर धम्की दियो। तर म एक्लै थिइनँ। मसँग गएकी लक्ष्मी दिदीको योजना अनुसार लक्ष्मी दिदी केही पर थिइन् र म उसलाई एक्लै कुरेर बसेकी थिएँ। मलाई एक्लो देखेर त्यसको हिम्मत कति बढेको थियो भने उसले मलाई मेरो नग्न भिडियो नै देखायो। हिजो उसले भन्दा मलाई त्यो कुरा पत्यार लागेको थिएन। भिडियो देखेपछि म पागल भएँ। लक्ष्मी दिदीलाई पनि नपर्खी म उसलाई भकुर्न थालिहालेँ। त्यो देखेर लक्ष्मी दिदी आइन्। सुबिनसँग आएको केटाले लक्ष्मी दिदीलाई देखेर बाटो ततायो। मैले सुबिनको कठालो नछोडी चप्पलले हानेको हानै गरेँ। केही बेर लक्ष्मी दिदीले पनि छुट्याइनन्। सुबिनले लक्ष्मी दिदीलाई देख्यो। आँखा जुझ्ने बित्तिकै उहाँले पनि एक थप्पड कसेर हान्दै भन्नुभयो, तैँले खिचेको भिडियो सबभन्दा पहिला तँलाई जन्मदिने तेरी आमालाई देखाउँदा हुन्छ? म्याम, मलाई माफ गर्नुहोस्। माफीको कुरा पछि गरौँला। पहिला तैँले पैसा ल्याएको छस् कि छैनस्? म एकछिनमा पैसा लिएर आउँछु। सुबिनको कुरा नसकिँदै मैले इँटा टिपिहालेँ। मैले उसको टाउको ताकेर हान्न आँटेकी थिएँ। लक्ष्मी दिदीले मलाई रोक्दै भनिन्, तिमीले यसलाई कुटेको देखे भने बाटो हिँड्नेले नै यसको प्राण लिन्छन्, त्यसैले तिमी चुप लाग। नभन्दै बाटो हिँडिरहेकाहरूले जिज्ञासु नजरले हामीलाई हेर्न थाले। उनीहरूको सहानुभूति हामीतिर बढेको देखेपछि मलाई लक्ष्मी दिदीको कुरा सही हो भन्ने लाग्यो। मेरो हातबाट इँटा खस्यो। लक्ष्मी दिदीले सुबिनलाई भर्खर भाग्ने केटालाई फोन गर्न लगाइन्। फोन लागेपछि लक्ष्मी दिदीले त्यो केटासँग कुरा गर्दै भनिन्, त भागेर कहाँ पुगिस्? तपाईँ को बोल्नु भएको? मेरो परिचय त पछि दिन्छु। तैँले साथ दिएको मान्छेलाई चाहिँ चिनेको छस् कि छैनस्? त्यो केटाले फोन काटिदियो। फेरि सम्पर्क गर्दा मोबाइल अफ गरिसकेछ। लक्ष्मी दिदीले सुबिनलाई एक घन्टाभित्र पैसा र तैँले खिचेको भिडियो लिएर दिल्ली बजार आइनस् भने एक घन्टा दस मिनटमा तेरो जीवन बर्बाद हुन्छ भनिन्। उसको हातमा भएको मोबाइल लिएर लक्ष्मी दिदीले मेमोरी कार्ड झिकिन्। लक्ष्मी दिदीले लिएको मोबाइल समात्ने हिम्मत गरेन उसले। लक्ष्मी दिदीले उसको मोबाइल उसकै हातमा थमाउँदै एक घन्टाको समय सम्झाइन् र दिल्ली बजारको ठेगाना बताइन्। उसलाई पठाएपछि हामी दिल्ली बजार गयौँ। त्यहाँ लक्ष्मी दिदीले चिनेको वकिलको अफिस रहेछ। लक्ष्मी दिदीले वकिललाई सबै कुरा भनेर कागज बनाउन लगाउनु भयो। नभन्दै एक घन्टामा पैसा र अघि भागेको साथी लिएर सुबिन सोद्धै खोज्दै दिल्ली बजार आइपुग्यो। लक्ष्मी दिदीले वकिलले बनाएको कागज उसको हातमा थमाइदिनु भयो। त्यसमा निरुको जिन्दगीमा कहीँ कतैबाट कुनै किसिमको गलत घटना भए त्यसको जिम्मेवारी मेरो हुनेछ भनेर लेखिएको थियो। उसले केही नभनी वकिलले भनेको ठाउँमा सही छाप गरिदियो। लक्ष्मी दिदीले उसको साथीलाई पनि साक्षी किनारामा सही गर्न लगाइन्। सुबिनको हालत देखेर मलाई दया लाग्यो। त्यही भएर लक्ष्मी दिदीले खुट्टा ढुगाउन खोज्दा मैले मानिन। उनीहरूलाई विदा गर्ने बेलामा लक्ष्मी दिदीले, यो भिडियो तिमीहरूका आमा वा दिदीबहिनीलाई देखाऊ भन्दा उनीहरू मुन्टो निहुराएर ओझेल भए। सबै कुरा सुनाइसक्दा निरु रुँदै थिए। अर्पणले उसलाई सम्झायो, निरु, अब यो कुरा बिर्स। तिमी खाना खाएर आरामले सुत। सर, म खाना बनाएर हजुरलाई नै पर्खिरहेकी छु। प्लिज, तपाईँ आज मेरो घरमा खाना खान आउनुहोस्। यति बेला केही फरक पर्दैन सर, मेरा लागि हजुर भगवान हुनुहुन्छ। तपाईँका लागि मेरो घरको ढोका खोल्न घडीको सुई कहाँ छ भनेर हेर्न जरुरी छैन। निरु भावनामा यति डुबेकी थिए कि उसका लागि अर्पण सबै कुरा थियो आज। तर अर्पणलाई उसको भावनासँग केही लिनु दिनु थिएन। उसले भन्यो, निरु, मैले आज शिला म्यामकै घरमा खाना खाएँ। म भोलिदेखि केही दिन बिदामा बस्छु। तिमीले अफिसमा मेरो अनुपस्थितिको अनुभव हुन नदेऊ। म कुनै न कुनै दिन अवश्य तिम्रो घरमा खाना खान आउँला। सर, आज नआउनु भए बिदामा बसेका मध्ये कुनै एक दिन मलाई दिन मिल्दैन? निरु, यी दिनहरू मेरो नितान्त व्यक्तिगत प्रयोजनका लागि हो। तैपनि मिलेछ भने तिम्रो लागि केही समय निकाल्ने कोसिस गरौँला। यदि त्यस्तो भएन भने पनि अब तिमीले आफ्नो जीवन राम्रोसँग बिताउनु। अफिसमा पनि अलिक बढी ध्यान देऊ। मेरो अनुपस्थितिमा मेरो अभाव हुन नदेऊ। अर्पण सर, तपाईँ किन यस्तो कुरा गरिरहनु भएको छ? कतै तपाईँ अफिस छाड्दै त हुनुहुन्न? तिमी अरू कुरा छोड, पहिला रमेशलाई बोलाऊ अनि दुवैजना नेपालमै बसेर सुन्दर भविष्यको निर्माण गर। तपाईँले रमेशलाई भेट्न अरू एक हप्ता पनि कुर्नु पर्दैन अब। निरु, तिमीले ठुलो सङ्कटबाट छुटकारा पायौ। अब तिम्रो राम्रो समय आयो। जिन्दगीलाई फेरि प्रयोगशाला नबनाउनु। तिमीलाई अग्रिम शुभकामना। अर्पणको शुभकामना निरुले स्वीकारी। अर्पणले निरुलाई शुभकामनासँगै जीवनको कटु यथार्थ पनि बुझायो। जिन्दगी कहिलेकाहीँ होसियारीमै पनि ठट्टा बन्न सक्ने अवस्थाका बारेमा भन्यो। निरुले फोन राख्ने बेलासम्म पनि अर्पणप्रति कृतज्ञता जाहेर गरिरहे। निरुले जीवनलाई जगैसम्म बुझेको महसुस गरे। अर्पणले उसलाई बोकिरहेको कुनै गरुङ्गो भारी विषयको अनुभूति भयो। वास्तवमा अर्पणलाई त्यस्ता प्रशस्तै बोझहरूले थिचेका थिए। तर खै किन हो आज ऊ सबै कुरा छाडेर एकैपटक विगतमा पुग्यो, जहाँबाट उसको सम्बन्ध केही बेरमा भेट हुने मौनतासँग जोडिन पुगेको थियो। समर्पणजी, सामाजिक सञ्जाल फेसबुकमा जोडिने हरेकको फरक फरक कारण हुन्छ होला। मेरो पनि छ, समय बिताउन, संवाद गर्न, देश विदेशका बारेमा जानकारी लिन, अरूको सिर्जना पढ्न र आफ्ना मनका कुरा राख्न म फेसबुक चलाउँछु। फेसबुक चलाउँदा धेरैसँग जोडिने भएकै कारण यसलाई सामाजिक सञ्जाल भनिएको होला भन्ने लाग्छ मलाई। म पनि धेरैसँग जोडिएकी छु। विगत 6 महिनादेखि म यहाँका हरेक पोस्टहरू पढ्दैछु। जति पटक पढ्छु म अचम्ममा पढ्छु। म तपाईँको प्रोफाइल पटक पटक हेर्छु। सामाजिक सञ्जाल चलाउनेको कुनै साथी नै छैन। फेसबुकले गोपनीयता कायम गर्न दिएको सुविधा अनुसार मैले देखिन होला भनेको त तपाईँको पोस्टमा नियमित प्रतिक्रिया जनाउनेहरू पनि तपाईँका साथी होइनन्। यति धेरै लाइक र कमेन्ट पाउने तपाईँका पोस्टहरू र तपाईँले व्यक्तिगत रूपमा चलाएको सामाजिक सञ्जालमा दोस्रो साथी हुने मेरो चाहना आज आएर पहिलो साथी हुने रहरमा परिवर्तन भयो, किनकि तपाईँले आजसम्म कसैलाई साथीका रूपमा जोड्नु नै भएको छैन। कृपया मेरो रिक्वेस्ट स्वीकार गर्नुहोस्। मलाई तपाईँको पहिलो साथी हुने मौका दिनुहोस्। अर्पणको फेसबुक एकाउन्ट समर्पणको नाममा थियो, जसका बारेमा कसैलाई पनि थाहा थिएन। कतिसम्म भने उसले फेसबुक चलाउँछ भनेर उसका सहकर्मीहरूलाई पनि थाहा थिएन। समर्पणका पोस्टहरूमा लाइक र कमेन्ट उसका सबै सहकर्मीहरू पनि गर्दथे। सहकर्मीहरू साथी बनाऊ भन्दै म्यासेज पनि पठाउँथे। केही पटक अनुरोध गरेपछि उनीहरू निकै भद्दा रूपमा गाली गर्थे। सहकर्मीहरूका यस्ता अनुरोध र गालीमा अभ्यस्त उसलाई ती कुरा पढेपछि खुब हाँसो लाग्दथ्यो। कहिलेकाहीँ त अति नै हुन्थ्यो। तैपनि समर्पण मै हुँ भनेर उसले सहकर्मीहरूलाई भनेन। उसको स्टाटसको नियमित पाठक शिला पनि थिए। शिला मन परेको स्टाटसमा लाइक वा कमेन्ट नगरी उसलाई म्यासेज लेख्थे। आफूलाई साथी बनाउन गरेको अनुरोध नमानेको झोकमा उसले समर्पणलाई जागिरदेखि व्यापारिक साझेदारीको प्रस्तावसम्म गर्न भ्याएकी थिए। तर अरूलाई जस्तै शिलालाई पनि जवाफ पठाएन समर्पणले। पटक पटकको अनुरोध नमानेकाले होला शिलाले नामको अन्तिम अक्षर अण हुनेहरूबाट धेरै कुरा सिक्न सकिन्छ, तर तिनले समयमा कसैलाई सिकाउँदैनन् चेतना भया भनेर आफ्नै वालमा स्ट्याटस लेखेकी थिए। आफूले नदेखेका तथा नभेटेका मान्छेको गाली, प्रशंसा र प्रस्तावले त फरक पार्दैनथे उसलाई, तर सहकर्मी र मालिकनीको मुख रसाउने प्रस्ताव अनि गालीले भने उसलाई आफ्नो गोपनीयता कायम राख्न निकै समस्या पर्थ्यो। त्यही भएर केही सहकर्मीलाई त उसले ब्लक नै गरेको थियो। त्यो कुरा अनौपचारिक बैठकको समापनपछि हुँदा उसलाई झन् सकस हुन्थ्यो, किनभने उनीहरू समर्पणलाई त्यति बेला पनि गाली नै गर्दथे। समर्पणको प्रोफाइलमा कतै पहाडतिर जाँदा पछाडिबाट खिचिएको फोटो थियो। त्यो फोटो गोसाईकुण्ड ट्रेकिङ गएका बेलाको थियो। त्यसमा उसको अनुहार नभई उसले बोकेको ब्याग र लगाएको कपडा मात्रै देखिन्थ्यो। त्यो बाहेक उसको देखिने भनेको स्ट्याटस मात्रै थियो। उसका बारेमा त्यो बाहेक थप जानकारी अरूका लागि उपलब्ध थिएन। शब्दकोशहरूमा समाज भनेको एकभन्दा धेरै व्यक्ति तथा परिवार हो भनिएको छ, तर समर्पणका हकमा त्यो परिभाषा आकर्षित हुँदैन, किनभने उसले आजसम्म कसैलाई फेसबुकमा साथीका रूपमा जोडेको छैन। उसले फेसबुक चलाउने भनेको दिनमा एक पटक खोल्यो, मनमा आएको कुरा लेख्यो, पोस्ट गर्यो, बस त्यति नै। एकदम एक्लो रूपमा उसले सामाजिक सञ्जाल चलाएको थियो। समर्पणले गरेका पोस्ट पढेर प्रभावित हुनेहरूले पटक पटक दिएको प्रतिक्रिया र गरेको अनुरोधको केही अर्थ थिएन। त्यही भएर उनीहरू समर्पणलाई निकै तल्लो स्तरको भाषा प्रयोग गरेर गाली गर्दथे। त्यही भएकाले उसको एकाउन्ट कसैले केही लेख्न नमिल्ने गरी सेटिङ गरिएको थियो। उसलाई केही सन्देश लेख्नु पर्यो भने चाहिँ स्ट्याटसमा कमेन्ट वा इनबक्समा म्यासेज लेख्न सकिन्थ्यो। त्यही भएर होला उसका कमेन्टमा पनि साथी बनाउन अनुरोध आउँथ्यो। त्यस्ता खालका म्यासेज त कहिलेकाहीँ दिनमै सयौंको संख्यामा आउँथ्यो, तर ऊ कसैलाई जवाफ लेख्दैनथ्यो। हामीले प्रेम के हो भन्ने थाहा पाउन यति ढिलो नगरेको भए आज न तिमीलाई भुल्नुपर्ने बाध्यतामा म हुने थिएँ, न त मसँग जोडिन नसकेको पछुतोमा तिमी हुने थियो। समर्पणले पछिल्लो पटक गरेको यही पोस्टपछि उसलाई सयौंबाट नागेर हजारौं म्यासेज आएका थिए। शिलाले त तपाईँसँग एकपटक कुरा गर्न वा भेट्नका लागि म जुनसुकै मूल्य तिर्न तयार छु भनेर म्यासेज लेखेकी थिए। शिलाको प्रस्ताव देखेर अर्पण निकै पटक बहकिएको थियो। त्यही भएर घरिघरि शिलालाई जवाफ लेखौँ भन्ने पनि सोच्थ्यो मनमा, तर उसले कहिले त्यस्तो गरेन। समर्पणले वास्ता नगरेपछि शिलाले अहम र घमण्डको पर्याय भनेर म्यासेज लेख्दै उसलाई ब्लक गरेकी थिए। शिलाले ब्लक गर्नुसँगै मौनताले पुनः पहिलो भाग्यमानी साथी हुन पाऊ भनेर समर्पणलाई म्यासेज लेखे। शिलाको आक्रोश देखेर हैरान भएको समर्पणलाई के लाग्यो कुन्नी, उसले मौनताको रिक्वेस्ट तत्क्षण स्वीकार गरिदियो। उसले स्वीकार गरेको मौनताको प्रोफाइल फोटोमा महारानीहरूले लगाउने मुकुटको तस्विर थियो। उसको 4,000 भन्दा बढी साथी थिए। ठेगाना हाल परदेश लेखिएको थियो। त्यो बाहेक उसको पनि हेर्न मिल्ने अरू जानकारी थिएन। समर्पणको साथीको लिस्टमा मौनतालाई देखेपछि फेरि सयौं रिक्वेस्ट आए, तर उसले कसैलाई स्वीकार गरेन। कतिले त गुनासो सहित लामो म्यासेज पनि पठाए। त्यसले पनि उसलाई फरक पारेन। केही दिनसम्म पनि समर्पणका अरू साथी नभएपछि मौनताले आभार व्यक्त गरेर अर्को मेसेज पठाए। म प्राय जसो आफ्नो भाग्यलाई दोष दिन्थे, तर आज त्यही भाग्यलाई धन्य मानेकी छु। तपाईँको एकमात्र साथी हुनु मेरा लागि भाग्यप्रति गर्व गर्ने पहिलो उपलब्धि हो। समर्पणले मौनताको मेसेजलाई महत्व नदिई सुख पाएन। उसलाई न चयन भयो न शान्ति। उसले मौनतालाई जवाफ लेख्नुको साटो फेसबुकमा स्टाटस नै लेख्यो। कुनै पनि कुरा प्राप्त गर्नु वा गुमाउनु मेरा लागि अनुभव भन्दा बढी हर्ष वा विस्मात हुन सक्दैन। यो कुरा मैले विद्यालय वा विश्वविद्यालयमा सिकेको होइन। यही फरक निजत्वले मलाई न आस्तिक बनायो न त अराजक नै हुन दियो। कहिलेकाहीँ मेरो जीवनहरूका लागि भन्दा बढी आफ्नै लागि पनि रहस्य भइदिन्छ। जसका बारेमा जानेर लाभान्वित हुने आशा म आफै गर्दिनँ भने अरूलाई समय बर्बाद गर्न किन प्रेरित गरौँ। यो स्ट्याटस पोस्ट गरेपछि मौनताको अर्को मेसेज आयो। समर्पणजी, म पनि तपाईँ जसरी नै बाँच्न चाहन्छु। आजबाट तपाईँ बाहेक मेरो कोही साथी हुने छैन। बाँच्नका लागि मान्छेहरूको भिड भन्दा तपाईँ जस्तै एउटा साथी काफी रहेछ भन्ने कुरा तपाईँको फेसबुकको एउटा मात्र साथी भएर मैले महसुस गरेँ। कृपया मलाई अन्यथा नलिनुहोस्। समर्पणले मौनताको प्रोफाइल खोल्यो। नभन्दै उसको साथीमा ऊ मात्रै थियो। समर्पणलाई मौनताको पागलपनसँग हाँस उठ्यो। उसलाई कतै मौनताले आफूलाई चिनेर पो यसो गरेकी हो कि भन्ने पनि भयो। त्यो कुरा थाहा पाउन उसले मौनतासँग कुरा गर्नुपर्ने थियो। नयाँ फेसबुक एकाउन्ट खोलेकै दिन उसले आफ्नो लागि एउटा नियम बनाएको थियो। त्यो नियम कसैलाई वास्ता नगर्ने थियो। उसले नियम तोड्ने हिम्मत गरेन। हुन त मौनताका लागि पहिला नै आफ्नो नियम आफैले तोडेको थियो। अर्को पटक पनि उसँगै कुरा गरेर फेरि नियम तोड्नु पर्ने भयो। तर मौनताले गर्दा यति सजिलैसित आफूलाई कमजोर बनाउन सकेन उसले। त्यसैले केही दिन चुपचाप बस्यो। मान्छेको कमजोरी सतहमा आउन धेरै समय लाग्दैन। समर्पणको हकमा पनि त्यस्तै भयो। मौनता उसको दिमागमा मौन बसेरै हलचल ल्याइरहेकी थिए। उसलाई आजकल मौनताका बारेमा चासो हुन थालेको थियो। सधैँ शान्त देखिने ऊ बिथोलिए जस्तो भयो। उसको सरल दिनचर्यामा मौनता कोलाहल बनेर छाई। समर्पणले फेसबुक लगइन गर्यो। आज कुनै स्टाटस अपडेट गर्नु थिएन उसलाई। उसले सिधै मौनताको वालमा हेर्यो। त्यहाँ गालीको वर्षा थियो। गाली आफूलाई फ्रेन्ड लिस्टबाट हटाइएको रिसमा पोखिएको थियो। हेर्दा हेर्दै मौनताको मेसेज आयो। उसले आफ्नो एकाउन्टलाई गाली बेजती मुक्त राखिदिन समर्पणलाई आफ्नो एकाउन्टको युजर नेम र पासवर्ड दिए। ऊ आफ्नो मौनता एकाउन्ट पनि समर्पणको जस्तै अनाधिकृत प्रवेश निषेध गराउन चाहन्थे। समर्पणले दुई दिनसम्म मौनताको कुरा वास्तै गरेन। तर जति व्यवस्था गरे पनि उसलाई चयन हुन सकेन। ऊ कति बेचैन थियो भने उसले ती दुई दिनमा कुनै पनि स्ट्याटस अपडेट गर्न सकेन। दिनमा एकपटक मात्र फेसबुक खोलेर स्ट्याटस अपडेट गर्ने उसले ती दुई दिनमा पटक पटक फेसबुक खोल्यो। मौनताको वाल हेर्यो। हरेक पटक मौनताको वालमा निकै तल्ला स्तरका गालीहरू थपिएको देखियो। समर्पणले आफूलाई रोक्न सकेन। मौनताको एकाउन्ट खोल्यो। कमेन्ट भन्दा तल्ला स्तरका शब्दमा लेखिएका मेसेज हजारौं थिए। पढ्नै नसकिने शब्द सहितका थिए। साथीबाट आफूलाई हटाएको आक्रोश निकै तल्लो स्तरको भाषामा लेखिएको थियो। उसलाई युजर नेम र पासवर्ड पठाएपछि मौनताले फेसबुक खोलेकै रहनेछ। खोलेको भए पनि उसले हेर्न सक्ने शब्दै थिएनन् त्यहाँ। समर्पणले मौनताको एकाउन्ट सेटिङ मिलाएर साथी नभएकाहरूले उसको वालमा हेर्न बाहेक केही गर्न नमिल्ने बनाइदियो। सम्पूर्ण रूपमा मौनताको एकाउन्ट सुरक्षित भएपछि उसलाई पासवर्ड परिवर्तन गर्न अनुरोध सहित मेसेज पठायो। तपाईँले मलाई सहयोग गरेर लगाउनु भएको गुण मेरा लागि ऋण भयो, तर म कुनै पनि रूपमा यो ऋणबाट मुक्ति लिने कोसिस गर्ने छैन। किनभने तपाईँको सदा सहायताले म धन्य भएकी छु। मेरो एकाउन्टको पासवर्ड परिवर्तन गर्नु आवश्यक छैन। अब म फेसबुक तपाईँसँग सम्पर्क गर्नका लागि मात्र चलाउँछु। फुर्सद मिल्यो र मन भयो भने तपाईँका भावनाहरू मेरो एकाउन्ट मार्फत बाहिर आयो भने म झनै धन्य हुनेछु। मौनताको मेसेजले समर्पणलाई झनै हल्लाइदियो। उसलाई पटक पटक मौनताको एकाउन्ट नै ह्याक गरिदिउँ कि भन्ने पनि लाग्यो। तर त्यसो गरेन। उसलाई मौनतासँग भाग्न सकिन्छ भन्ने लाग्नै छाडेको थियो। समर्पण आफैलाई परीक्षण गर्न फेसबुक छाडेर नियमित कामतिर लाग्यो। काम बाहेक उसले फेसबुकमा केही लेख्न सकेन। काम पनि उसले राम्ररी गर्न सकेन। समर्पणका लागि मौनता एक सोच बनिसकेकी थिए, जसलाई व्यवस्था गरेर अगाडि बढ्न सक्ने अवस्थै थिएन उसको। समर्पण पहिले हरेक दिन आफ्नो भावना स्ट्याटसका रूपमा पोस्ट गर्दथ्यो। मौनताबाट भाग्न खोजेपछि उसले फेसबुकमा एकै शब्द पनि लेख्न सकेन। उसको सामाजिक सञ्जालको यात्रा रोकिए झैँ भयो। उसले आफू नियमित भएको देखाउन पुराना पोस्टहरू दोहोऱ्यायो। तैपनि उसलाई सन्तुष्टि हुन छाड्यो। केही जोर नचल्ने देखेपछि उसले मौनताकै लागि लेखेर स्ट्याटस पोस्ट गर्यो। उसले स्ट्याटस पोस्ट गरेको केही सेकेन्डमै मौनताको मेसेज आयो। उसले लेख्यो, तपाईँको यो स्ट्याटसमा मेरो भावना लेखिएको रहेछ। यो मेरो भ्रम होला, तर पटक पटक म यस्तै मिठो भ्रममा परेकी छु। मैले व्यक्त गर्न नसकेका भावनाहरू तपाईँको वालमा पढ्दा कहिलेकाहीँ खुसीले हो वा केले हो आँसु झरेको पनि थाहा पाउन म। आँसु रुकिएपछि पनि धित मर्दैन, यस्तो लाग्छ। यस्ता भावनामा आँसु रित्तिने गरी बगाउन पाएका दिन मन कति आलादित होला। मनबाट भनेकी हुँ, तपाईँसँग जोडिन पाएकोमा म धन्य भएकी छु। यस्तो सञ्जालको कल्पना गर्ने जुकर वर्गप्रति पनि म कृतज्ञ छु। मौनताका यस्तै खाले मेसेज आउन थालेपछि समर्पणले उसलाई जवाफ लेख्यो। मौनता, मेरा आफ्नै प्रतिबद्धता तिम्रो लागि धेरै पटक तोडिएका छन्। जस्तै मैले फेसबुक एकाउन्ट बनाएका दिन कसैलाई पनि साथीको रूपमा एड गर्दिन भनेको थिएँ, तिमीलाई गरे म कसैलाई पनि जवाफ फर्काउन्न भन्नेमा थिएँ, तर तिमीलाई घरिघरि जवाफ लेख्न थालेको छु। यसको कारण के हो म आफैलाई थाहा छैन, कारण जे भए पनि त्यसको स्रोत तिमी हो। तिमीले म जस्तै बन्न आफ्ना 4,000 भन्दा बढी साथीलाई किन हटायो? आफ्नो फेसबुकको पासवर्ड आजसम्म परिवर्तन किन गरेकी छैनौ? हामीलाई एकअर्काका बारेमा केही थाहा नभए पनि किन यसखाले भावनात्मक जालोमा बेरिँदैछौ? हुन त तिम्रा लागि आफैले बनाएको अर्को नियम तोड्न चाहन्छु, म तिमीसँग प्रत्यक्ष च्याट गर्न चाहन्छु, तर मसँग प्रत्यक्ष च्याटका लागि तिमीले मेरा केही शर्तहरू स्वीकार्नुपर्छ। कस्तो शर्त? मौनताले यति लेख्न एक सेकेन्ड पनि खर्च गरिन। शर्त भन्नाले तिमीले मेरो व्यक्तिगत जीवनका बारेमा चासो राख्न पाउने छैनौ। मलाई तिम्रो व्यक्तिगत जीवनप्रति चासो छ, तर सोधखोज गर्ने छैन। हामी फोन वा नेट मार्फत मौखिक सम्पर्कमा रहने छैनौ। हामी मौन रहेरै आफ्ना भावना सेयर गर्नेछौँ। मौन त हामी एकअर्काका लागि साथी हौ, तर हाम्रो अस्तित्व छ वा छैन भन्ने भ्रममै बाँचौँ। मेरो यस्तो शर्त देखेर तिमीलाई अचम्म लाग्ला। खासमा मलाई भौतिक रूपमा भेटघाट हुने साथीहरूप्रति रुचि छैन, किनभने भौतिक भेटघाट र मौखिक कुराकानीले अपेक्षा बढाउँछ, अपेक्षाले मान्छेलाई कमजोर बनाउँछ। न म आफू कमजोर हुन चाहन्छु, न त तिमी कमजोर भएको देख्न सक्छौ। के तिमी मेरो शर्त स्वीकार्न तयार छौ? समर्पण, तपाईँ अपेक्षा नराख्नुहोस्, मेरो अपेक्षालाई निषेध पनि नगर्नुहोस्। अपेक्षा बाहेक म यहाँको साथी हुनका लागि सबै शर्त मान्न तयार छु। मौनता, तिम्रो अपेक्षा कुनै दिन तिम्रो आवश्यकता अनि कमजोरी बनेन भने मलाई केही समस्या छैन। तिम्रा अपेक्षा यस्ता हुन् कि हामी बीच मौखिक तथा भौतिक सम्पर्क हुनु नहुनुले केही फरक नपारोस्। एकअर्काको भौतिक उपस्थिति र मौखिक कुराकानीको आवश्यकता हामीलाई कहिल्यै महसुस नहोस्। तिम्रो अनुहार हेर्ने अपेक्षा हुँदाहुँदै, तिमीसँग कुरा गर्ने मन हुँदाहुँदै पनि त्यो मेरो आवश्यकता कहिल्यै हुने छैन। न त तिमी मेरो अनुहार र आवाजका लागि अनुरोध गर्नेछौ। बस, हामी साथी हौ। म साथीसँग औपचारिक हुन सक्दिनँ। तिमीले पनि यो सम्बन्धमा औपचारिकता मिसाउन जरुरी छैन। तिमीलाई मेरा शर्तहरू मन्जुर भए मलाई तिमीसँगको मित्रता स्वीकार्य छ। समर्पणले आफ्नो म्यासेज सेन्ड गर्न पनि भएको थिएन। मौनताको जवाफ आइहाल्यो। समर्पण, आजको दिन मेरा लागि उत्सव मनाउन चाहिने जति खुसी बटुलिएको दिन हो। तिमीसँगको मित्रताका लागि म कुनै पनि शर्त स्वीकार्न सक्छु, किनकि मलाई कोही तिमी जस्तै साथीको आवश्यकता थियो, जोसँग मेरा भावनाहरू यसरी जोडिएका छन् कि त्यो कुरा म तिमीले हरेक दिन पोस्ट गर्ने स्ट्याटसमा पाउँछु। फुर्सदमा थियो समर्पण। उसले जवाफ लेख्यो, मौनता, कहिलेकाहीँ व्यक्त हुने भावनाहरू मेरा आफ्ना हुन्नन्, ती अरू कसैका पनि हुन्नन्। तिम्रो भावनासँग मेल खानु त संयोग मात्र हो। मन परेको गीत सुन्दर श्रोतामा उत्पन्न हुने आनन्दानुभूति प्रिय लेखकका उपन्यास कथा वा कविता आदिले प्रदान गर्ने मानसिक सन्तुष्टि जस्तै हो। मैले चाहेको हाम्रो सम्बन्धको उदाहरणीय विशेषता यही हो। अब म फुर्सदमा हुँदा तिमीसँग च्याट गर्न अनलाइनमा उपलब्ध हुनेछु। मलाई विश्वास छ तिमीलाई पनि यो कुराले मलाई जस्तै आनन्द दिनेछ। समर्पणले आफ्नो नाम ढाँटे पनि पेसा ढाँटेको थिएन। उसले आफू आइटी इन्जिनियर हुँ भनेको थियो, तर उसको लेखाइ भाषा साहित्य पढेको कुनै असफल प्रेमीको जस्तो हुन्थ्यो। जब ऊ म असफल प्रेमी हुँ स्वीकार गर्छु, तर मेरो प्रेम असफल थियो भनेर स्वीकार्ने हिम्मत तिमीसँग पनि छैन भनेर लेख्थ्यो, तब म त उसलाई सोध्न चाहन्थे उसकी प्रेमिकाको नाम र ठेगाना। शब्दहरूमै त्यस्तो लेखिने उसकी प्रेयसीको रूप हेर्न लालसा जाग्थ्यो उसलाई। उसका बारेमा धेरै कुरा गर्न मन लाग्थ्यो, तर व्यक्तिगत कुरा नगर्ने शर्त थियो उनीहरूको। सोधोस् कसरी? समर्पणका यस्ता स्ट्याटस देखेपछि ऊ लेख्थे, म तिम्री प्रेमिकाको भाग्यप्रति समवेदना व्यक्त गर्दछु। समर्पण कहिलेकाहीँ कविता पनि लेख्थ्यो। धेरै जसो कविता माया प्रेतिका नै हुन्थे, तर जब पत्र पत्रिकामा देशको अराजकताको खबर छापिन्थ्यो त्यसपछि ऊ राष्ट्रिय जीवन बोक्ने कविता लेख्थ्यो। उसले लेखेका धेरै जसो कविता मौनताले अरू धेरैको वालमा पढेकी थिए। एकपटक नेपालबाट गएको एउटा कविता संग्रहमा भएका एक चौथाइ कविता त उसले समर्पणको प्रोफाइलमा पहिल्यै पढेका कविताहरू थिए। उसले तत्काल समर्पणलाई म्यासेज लेखेर त्यो कुरा जानकारी गराएकी थिए। समर्पणले उसलाई जवाफ लेख्यो, तिमीलाई यहाँबाट अरू पनि केही किताब पठाइदिऊ जसमा लेखिएका कुरा तिमीले मेरो वालमा पहिल्यै पढेकी छौ। तिमीलाई यो कुरा थाहा छ? तिमी विदेशमा हुनेलाई त थाहा भइसक्यो भने म त देशको राजधानी नजिक बस्छु, अनि किन रोक्दैनौ त्यस्तालाई? किन रोकौ? मलाई त गर्व लाग्छ ती सिर्जनाहरू चोरिएको देखेर, मेरा भावनाहरू अभिलेखित भएको देखेर। किन त्यसो भनेको तिमीले? मेरा चोरिएका सिर्जनाहरूको प्रसिद्धिले म गीत कविता लेख्न सक्ने रहेछु भन्ने त प्रमाणित भयो नि, होइन र? मेरै कारण कोही कवि भएका छन्, कोही गीतकार अनि गजलकार। मेरै कारण उनीहरू समाजमा चिनिएका छन्, कोही मेरो सिर्जनाका कारण चर्चित भन्छ, समाजमा चिनिन्छ भने यसमा म निराश हुनुपर्ने कारण के छ र? तिमीलाई त थाहै छ मलाई सार्वजनिक परिचयमा विश्वासै लाग्दैन। मौनतालाई अचम्म लाग्थ्यो समर्पणको खुसी हुने तरिका देखेर। ऊ भन्थे, म पनि कुनै दिन तिम्रा कविता चोरेर वरिष्ठ कवि हुन चाहन्थे, तर के गर्नु, म भन्दा पहिला अरूले नै त्यो अवसर छोपिसकेका हुन्छन्। अर्पणले अमेरिकाको भिसा पायो। शिलाको कम्पनी सफल हुने बित्तिकै मामा महेशले भिसाका लागि निवेदन देऊ भनेका थिए, तर अर्पण काममा यसरी रमायो कि अमेरिकाको भिसाका लागि अरू केही समय भनेर रोकियो। उसलाई अमेरिकी भिसा भन्दा आफ्नो सफलताले आनन्द दिइरहेको थियो। त्यही बेला शीलाले काममा भन्दा उसको व्यक्तिगत जीवनमा चासो दिन थालेपछि उसले भिसाको प्रक्रिया थालेको थियो। निरूले मनको साथी वेबसाइटमा आफ्ना कुरा राख्नु अघि नै अर्पणका बारेमा चासो दिन थालेकी थिए। निरूको चासो उसका लागि होइन भन्ने उसले चाल पाइसकेको थियो। त्यो चासो पक्कै पनि शीलाकै हो भन्ने लागेर अर्पणले भिसाका लागि निवेदन दिएको थियो। तर उसको मनमा दोधार भने थियो, कतै शीलाले यस्तो सोचे कि होइन रहेछ भने मेरो निर्णयले न्याय त गर्ला भन्ने पनि भइरहेको थियो त्यति बेला। निरूले सबै कुरा भनेपछि उसलाई ढुक्क भएको थियो। मौनता नेपाल आउने समय मिलाएर टिकट लिएपछि उसले निरूको समस्या समाधान गर्ने र शीलाका बारेमा प्रश्न हुने अवसर जुराएको थियो। निरूका कुरा सुनिसकेपछि उसलाई शीलाको कम्पनी छोड्न समस्या होला भन्ने लागेन। उसमा कुनै पनि दिन शीलालाई उसको कम्पनी जिम्मा लगाउन सक्ने आत्मविश्वासमा थियो। तर उसलाई नेपाल छाड्न चाहिँ सजिलो थिएन, किनभने उसँग पछिल्लो पटक मौनता जोडिएकी थिए। मौनतासँगको सम्बन्धमा उसलाई व्यवहारिक अप्ठ्यारो थिएन, त्यसमा शर्तका बन्धन पनि थिएनन्। तर स्वीकार अस्वीकार जे गरे पनि उनीहरू दुवै एकअर्काका खास आवश्यकता थिए। त्यसैले अर्पणले मौनतालाई सबै कुरा भन्ने विचार गर्यो। सके मौनतालाई एकपटक भेट्ने, नसके आफ्नो परिचय दिएर अमेरिका जाने विचार गरे उसले। तर त्यो कुरा पनि त्यति सहज थिएन। यति गोप्य राखेको आफ्नो परिचय मौनतालाई दिँदा त्यो पनि मुस्किल हुन सक्थ्यो। तसर्थ उसलाई मात्र नभए उसका परिचितलाई पनि मुस्किल हुन सक्थ्यो। उसको परिचय थाहा नपाएका उसँग परिचित धेरैले उसलाई अपरिचित ठानेर भन्न हुने नहुने नितान्त व्यक्तिगत कुरा पनि भनेका थिए। उसले कायम गरेको गोपनीयता जोगाउनु उस स्वयंको कर्तव्य पनि थियो। दोमनकै बीच फेसबुक लगन गर्दा मौनतालाई अनलाइनमा देखियो। अघि पछि भए मौनताले हाई नभनी केही नभन्ने अर्पणले आज आफै कुराकानी सुरु गर्यो। आराम छौ मौनता? आज म किन सिकिस्त भएर लडिन भनेर पछुताउँदैछु। मतलब आज पहिलो पटक तिमी आफैले कुराकानी सुरुवात गर्यौ, त्यसैले उसो भए तिमीलाई अचम्म लाग्ने अर्को कुरा पनि सुनाउँदैछु आज। के कुरा? तिमी र मेरो कुराकानीको समय अब धेरै छैन। के भनेको तिमीले? मौनता, मैले अमेरिकाको भिसा पाएँ, अब म अमेरिका जाँदैछु। कहिले? अफिसका केही कामहरू सक्नु छ, त्यसपछि टिकट बनाउँछु। तिमी मसँग ठट्टा गर्दैछौ नि, तिमीलाई लाग्छ म त्यसो गरिरहेको छु? समर्पण, अमेरिकामा फेसबुक चल्दैन र अबदेखि तिमी मसँग कुरा गर्दैनौ? होइन, म यो सम्बन्धलाई नेपाल बाहिर लिएर जान चाहन्न। समर्पणको कुराले मौनतालाई साँच्चै मौन गरायो। ऊ स्तब्ध भए, किनभने समर्पण उसको लागि साथीभन्दा बढ्ता बानी भएको थियो। समर्पणसँग च्याट नगरी मौनता कुनै दिन बिताउन सक्दिन थिए। त्यसो त समर्पणको अवस्था पनि उस्तै थियो। उनीहरूको नियमित भेटघाटको समयमा केही फेरबदल हुने बित्तिकै दुवैलाई अत्यास लाग्थ्यो। मौनता अझ बढी अत्तालिन्थे। कामकाजी समर्पण कतै भेटघाटमा रहँदा अनलाइनमा आउन सक्दैन थियो। उसको व्यस्तता थाहा पाएर पनि मौनता आफूलाई नियन्त्रण गर्न सक्दिन थिए। ऊ आफ्नो अत्यासलाई मिनेट मिनेटमा स्टाटसको रूपमा पोस्ट गर्दथे। त्यतिले पनि नपुगेर ऊ बारम्बार समर्पणलाई म्यासेज लेख्थे। बानी बनिसकेको समर्पणले आज एक्कासी सम्बन्धको समयसीमा सकिन लागेको भन्दा उसलाई सहज हुने कुरै थिएन। उसले समर्पण तिमी ठट्टा गर्दैछौ नि भनेर फेरि सोध्न सकिन, किनकि समर्पणका ठट्टा यति भयानक हुन्छन् भनेर उसले सपनामा पनि देखेकी थिएन न विपनामा यस्तो ठट्टाको कल्पना गरेकी थिए। तिमी ठिक छौ मौनता? मौनताले ठिक बेठिक भएको कुरा गर्न जरुरी देखिन। उसले सिधै विषय प्रवेश गरी समर्पण म तिमीसँग एउटा कुरा माग्छु। दिन्छौ? के कुरा? म तिमीलाई एकपटक भेट्न चाहन्छु। आज के भोलि? तिमी नजिस्क समर्पण, म भएको ठाउँबाट नेपाल उडेर आउन पनि दुई दिन लाग्छ। कहाँ छौ र तिमी? अस्ट्रेलिया। समर्पण केही बेर मौन बस्यो। उसलाई पनि अमेरिका जानु अघि एकपटक मौनताको अनुहार हेर्ने मन थियो। तर उनीहरूले आफ्नै लागि केही नियमहरू बनाएका थिए। बनाएको नियम तोड्न मौनतालाई त केही थिएन, समर्पणमा भने वचनबद्धता सम्बन्धी केही अहम थियो। त्यही भएर मौनतासँग भेट्ने आफ्नो उत्कट चाहना उसले लुकाएको थियो। मौनतालाई अमेरिका जान लागेको कुरा सुनाउनुको कारण पनि त्यही थियो। उसलाई मौनता नेपालमा छैन भन्ने पक्का थियो। ऊ अमेरिकामै पो छ कि भन्ने लागेको थियो उसलाई। आफू अमेरिका जान लागेको र नेपाल बाहिर यो सम्बन्ध लैजान्न भनेको कारण मौनताले म अमेरिकामा तिमीलाई स्वागत गर्न तयार छु भन्ने भनेर थियो। तर मौनता अस्ट्रेलियामा थिए। अमेरिका गएपछि अस्ट्रेलियामा भएकी मौनतासँग भेट हुने सम्भावना थिएन। समर्पणलाई मौनतासँग नभेटी भएको थिएन। हरेक पटक आफूले नियम बिगारेर कमजोर देखिनु भन्दा मौनताकै मन जाँच्न खोज्यो समर्पणले। तर त्यसका लागि पनि बाटो पाएन। भन्ने नै हो भने समर्पणको कठोरता पग्लिसकेको थियो। मौनता मौन नै बसेपछि उसले सबै कुरा छोडेर सोध्यो। म तिमीलाई भेट्न तयार भए भने कति दिनमा नेपाल आउन सक्छौ तिमी? तिमी मेरा लागि कम्तीमा 12 घन्टा दिन्छौ भने म जति सक्दो चाँडो नेपाल आउँछु। त्यो 12 घन्टामा के गर्छौ तिमी? म तिमीसँग 12 घन्टा बिताएर पुरा जीवन बाँचेको आनन्द लिन चाहन्छु। के अहिले तिम्रो जिन्दगी आनन्दको छैन र? त्यो कुरा अहिले नै नभने तिमी मलाई भेट्दैनौ हो? समर्पणलाई भर्खरसम्म मौनताको कुरा एउटा रहस्यमय साथीसँग जोडिएको नातासम्म होला भन्ने थियो। तर मौनताको इसारा त्योभन्दा अगाडि देखियो। खासमा मौनता उसको परिचय भन्दा बढी उसको भोगाई जस्तो पो देखियो। मौनता तिम्रो नाम हो कि भोगाई? म्यासेज टाइप गरेर पनि उसले आफ्नो जिज्ञासा सेन्ड गरेन। यही कुरा मौनताले सोधेकी भए उसले पनि आफू समर्पण नभए अर्पण हुँ नभनी सुखै थिएन। तिमी मलाई भेट्नकै लागि मात्र नेपाल आउने हो? समर्पण, तिमीले मलाई कहिलेसम्म शङ्का गर्छौ? तिमी मलाई भेट्न पक्का आउने हो त? तिमी मलाई लिन एयरपोर्टसम्म आउँछौ? र त्यसपछिको 12 घण्टा मसँग हुन्छौ भने म तत्काल नेपाल आउँछु। यदि तिमी चढेको जहाज साँझ परेपछि आइपुग्यो भने नि, समर्पणभित्रको पुरुषले सोध्यो, मलाई फरक पर्दैन, तिमीलाई समस्या हुन्छ भने म काठमाडौँ एयरपोर्टमा बिहान अवतरण हुने उडानबाट आउँछु। त्यस्तो उडान फेला नपरे म रातभर एयरपोर्टको लाउन्च वा नजिकैको कुनै होटलमा बसेर एका बिहानै तिमीलाई भेट्न उपस्थित हुनेछु। मौनताको जवाफले समर्पण अवाक भयो। उसले अरू नै जवाफको अपेक्षा गरेको थियो, तर जवाफ सिधा भाषामा घुमाउरो पाराले आयो। खासमा समर्पणको सुधाईको अर्थ अर्कै थियो। ऊ एउटा प्रश्नबाट मौनताको व्यक्तिगत जीवनका धेरै उत्तरहरूको अपेक्षा राख्दै थियो। समर्पणभित्रको पुरुष कम्तीमा मौनताको वैवाहिक अवस्थाका बारेमा जान्न चाहन्थ्यो। त्यसकै लागि उसले मौनताको रात्रि आगमनको कुरा गरेको थियो। मौनताको जवाफले उसको जिज्ञासा पुरा भएन। समर्पण आफूलाई भेट्न आउने युवतीको वैवाहिक अवस्थाको जानकारीका लागि निकै लालायित देखियो। उसले यस्तै यस्तै प्रश्न सोधिरहने, मौनताले घुमाउरो जवाफ दिइरहने भइरह्यो। निकै बेरको कुराकानीमा पनि मौनताले त्यो कुरा नबुझेपछि उसले सिधै सोध्यो, मौनता, म एउटा नितान्त व्यक्तिगत कुरा सोधौँ। त्यो कुराको जवाफ दिएपछि तिम्रो म प्रतिको धारणामा परिवर्तन हुन्छ कि हुन्न भन पहिला, मौनताले शङ्का जाहेर गरे। तिम्रो जवाफ जे जस्तो होस्, तिम्रो अवस्था जे जस्तो होस्, तिमी नेपाल आयौ भने म तिमीलाई एयरपोर्टमा पर्खिरहेको हुनेछु। त्यसपछिको 12 होइन 24 घण्टा म तिमीसँग हुनेछु। त्यसो भए सोधा, अहिले नै सोध्नुपर्ने के कुरा हो त्यस्तो? आर यु म्यारिड? नेपालीमा सोधेन अर्पणले। मलाई थाहा थियो तिमीले सोध्न चाहेको प्रश्न यही हो भनेर। तिमीले जान्न चाहेपछि भन्नै नमिल्ने कुरा मेरो जीवनमा केही पनि छैन। अब मेरो परिवारले समाज साक्षी राखेर विवाहका नाममा मलाई कसैकी यौनदासी बनाइदियो, योभन्दा बढी कुरा भेटमै भन्छु। हुन्छ, ठिकै छ, तर एउटा कुरा चाहिँ भन न प्लिज, तिमी सिङ्गल हौ? होइन, म जोसँग विवाह गरेर आएकी थिएँ आजसम्म उसकै यौनदासीका रूपमा उसँगै बसिरहेकी छु। समर्पण चुप लाग्यो। मौनताको उत्तर सुनेपछि उसलाई यो कुरा व्यर्थै सोधे झैँ लाग्यो। मौनताको जवाफले अलिकति अपराध बोध पनि भयो उसलाई। पुरुष महिलासँग किन यौनिक रूपमा मात्रै जोडिन खोज्छ भन्ने उसको मनभित्र उठेको जिज्ञासाको उत्तर पाएर होला ऊ आफ्नै कारण लज्जित भयो। उसले मौनतासँग अरू केही सोध्न सकेन। ऊ मौनताकै प्रतिक्रियाको प्रतीक्षामा बस्यो। निकै बेर दुवै चुपचाप भए। त्यही बेला मौनताले उसलाई केही फोटाहरू पठाए। समर्पणले पठाएका फोटाहरू हेर्यो। मौनताले उसका लागि पोस्ट गरेका ती फोटाहरूमा भएका भव्य बङ्गला, गाडी र ऊ बस्ने घर र घरको इन्टेरियर देखेर ऊ दुधारमा पर्यो। मौनताले म बस्ने घर, मेरो गाडी, मेरो शयन कक्ष भन्दै पठाएका तस्विरहरू सम्पन्नताको तराजुमा भारी हुन पर्याप्त थिए, तर मौनताका कुरा र उसले पठाएका फोटाहरूमा तादम्यता थिएन। यति धेरै सुविधा हुँदा त उसको जिन्दगी सुखी र सन्तुष्ट हुनुपर्ने हो। समर्पण आफै विरोधाभासमा डुब्यो, किनभने यति बेला मौनताको अभिव्यक्ति र समर्पणको अनुमानले मेल खाइरहेको थिएन। मौनतालाई भने समर्पण विवाहित पुरुष हो भन्ने लागेको थिएन। उसले पोस्ट गर्ने स्टाटस हेर्दा धोका पाएको प्रेमी चाहिँ देखिन्थ्यो। कसैलाई साथी नबनाउनु, म्यासेजको जवाफ नदिनु मात्र होइन, सामाजिक सञ्जालमा कोही पनि साथी नहुनु पनि ऊ एक्लो हुनुको प्रमाण थियो। पछिल्लो समय मौनतासँग उसले गाँसेको मित्रताले पनि त्यही कुराको पुष्टि गर्दथ्यो। त्यसैले मौनताले उसको व्यक्तिगत जीवनका बारेमा चासो लिने तत्परता देखाइन। आफूसँग भएका सम्पन्नताका प्रतीकहरू पठाइसकेपछि मौनताले लेखे, म केही अपवादका बारेमा तिमीलाई भेटेपछि भन्नेछु। त्यसैले मनमा उठेका जिज्ञासाहरूलाई केही दिनका लागि व्यवस्था गर। समर्पणलाई मौनताका कुरा ठिकै लागे। ऊ पनि काठमाडौँमा तिमीलाई स्वागत गर्ने दिनको व्यग्र प्रतीक्षामा छु लेखेर अफलाइन भयो। मौनताको नेपाल आउने दिन पक्का भएपछि समर्पणले अमेरिकाका लागि टिकट बनायो। मौनताले कुन एयरलाइन्सबाट कहिले जाने भनेर सोधे। समर्पणले उसको सोधाइमा अविश्वास देखियो। सायद उसले एयरलाइन्सको नाम मात्र भनेन, नेपालबाट उड्ने समय, बस्ने ट्रान्जिट र पुग्ने ठाउँका बारेमा समेत भन्यो। उसो भए हाम्रो भेट अब नेपालमा भनेर मौनताले आफू नेपाल आइपुग्ने दिन बताए। मौनता आएको तेस्रो दिन समर्पणको अमेरिका जाने टिकट थियो।
मनको कुरालाई बाँधि नराख, मनको कुरालाई बाँधि नराख, गाँठो परि जाला चट्ट सुनाइदेऊ। मनको कुरालाई बाँधि नराख, गाँठो परि जाला चट्ट सुनाइदेऊ, चट्ट सुनाइदेऊ।
उपन्यासकार सुमन घिमिरेको उपन्यास मौनताको 8 अंशको वाचन पृष्ठ 161 सकियो। तपाईँलाई उपन्यास अनि वाचन कस्तो लागिरहेछ? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुनेछ 0 3 बिजाफएम 101.6 गैंडाकोट नवलपरासीमा। आगामी साता 9 अंश लिएर आउनेछौ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। तपाईँको रात शुभ बितोस्, शुभ सपनीको कामना। प्रविधिका क्षितिज सँगै सौभाग्य लक्ष्मी बिदा भए।
घाम छाया वरि परेर लमनैमा, आका तिम्रो माया बोकी अल्झेला, सुखी जला आँसु चट्ट सुनाइदेऊ, मन को कुराला बाधी न राखा गाठो परी जाला चट्ट सुनाई दो चट्ट सुनाई दो जिंदगानी हम्रो यो दुई दिन लाए पीरथी को कथा हम्रो रंच सदा लाए हो जिंदगानी हम्रो यो दुई दिन लाए पीरथी को कथा हम्रो रंच सदा लाए एकलै समझी रुनु परला सुन्ने रात मा ढाली जला जो बन चट्ट सुनाई दो मन को कुरालाई बाधी न राखा गाठो परी जाला चट्ट सुनाई दो चट्ट सुनाई दो।